यो रेडियो नेपाल हो। अब प्रवीण पोखरेलबाट समाचार सुन्नुहोस्। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगम संचालक समितिको बैठकले पेट्रोल, डिजेल, मटीतेल, हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य घटाएको हो। निगमले पेट्रोलमा प्रति लिटर 20 रूपियाँ, डिजेल र मटीतेलमा प्रति लिटर 30 रूपियाँले मूल्य घटाएको छ। त्यस्तै हवाई इन्धन आन्तरिकतर्फ प्रति लिटर 40 रूपियाँ र हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ काठमाण्डुका लागि प्रति किलोलिटर अमेरिकी डलर 265 घटाइएको छ। खाना पकाउने एलपी ग्यासको मूल्यमा प्रति सिलिण्डर 100 रूपियाँ घटाइएको छ। अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा आएको उतार चढ़ाव र इण्डियन आयल कर्पोरेशन आईओसीबाट प्राप्त नयाँ खरिद मूल्य बमोजिम स्वचालित मूल्य प्रणाली अनुसार मूल्य समायोजन गरिएको निगमले जनाएको छ। सभामुख डोलप्रसाद अर्यालले मुलुकको समृद्धि, सुशासन र भ्रष्टाचार अन्त्यका लागि राज्यका तीन प्रमुख अंगबीच कार्यगत एकता र गतिशीलता अपरिहार्य रहेको बताउनु भएको छ। 68 संसद दिवसका अवसरमा हिजो सिंहदरबारमा आयोजित कार्यक्रममा सभामुख अर्यालले देश निर्माणको हुटुटी र देशलाई द्रुत गतिमा समृद्ध बनाउने चाहना पूरा गर्न कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाको गति र भावना एक आपसमा मिल्नुपर्ने बताउनुभयो। सभामुख अर्यालले संविधानको अक्षरश पालना र कानूनी राज्यको अवधारणालाई कुनै पनि हालतमा कमजोर बनाउन नहुने बताउनुभयो। कार्यक्रममा राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले संघीय संसद जनताको भावना, आवश्यकता र आकांक्षाको प्रतिबिम्ब बन्नुपर्नेमा जोड़ दिनुभयो। अध्यक्ष दाहालले संसदीय बहसलाई तथ्यमा आधारित, मर्यादित, रचनात्मक तथा परिणाममुखी बनाउनु अपरिहार्य आवश्यकता भएकाले दलीय स्वार्थभन्दा माथि उठेर जनहितमा केन्द्रित हुन सांसदहरूलाई आग्रह गर्नुभयो। कानून, न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले संसदीय अभ्यासलाई उपलब्धिमूलक बनाउन जनताका मुद्दालाई केन्द्रमा राखेर बहस गर्नुपर्ने बताउनुभयो। उहाँले पछिल्लो समय संसदको गुणस्तर खस्किँदै गएको भन्ने विषयमा संसदमा सांसदहरूले बोल्ने भाषा, उच्चारण गर्ने शब्द, संसदमा आउँदा लगाउने पोशाकदेखि लिएर हरेक कुरामा मर्यादित हुनुपर्ने बताउनुभयो। कानून मन्त्री गौतमले संसद जनताको सर्वोच्च संस्थाका रूपमा स्थापित गर्न र औचित्य कायम राख्न सांसदहरू स्वयं मर्यादित हुनुपर्नेमा जोड़ दिनुभयो। साउदी अरब सरकारले त्यहाँका विभिन्न जेलमा सजाय काटिरहेका 33 नेपाली कैदीलाई माफी दिएको छ। नेपाल सरकार परराष्ट्र मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै रमजानका अवसरमा साउदी सरकारले 33 नेपाली नागरिकलाई साई माफी दिएकोमा साउदी अरब सरकारप्रति हार्दिक धन्यवाद तथा कृतज्ञता प्रकट गरेको छ। सरकारले साउदी सरकारको यस सहृदय कदमको उच्च प्रशंसा गर्दै यसलाई नेपाल र साउदी अरब बीचको लामो समयदेखिको मित्रता, सद्भाव र प्रगाढ़ द्विपक्षीय सम्बन्धको प्रतिविम्बका रूपमा लिएको जनाएको छ। रियाद स्थित नेपाली दूतावास मार्फत सरकारले गरेको विशेष अनुरोधका आधारमा साउदी सरकारले नेपाली कैदीलाई सो माफी प्रदान गरेको परराष्ट्र मन्त्रालयले स्पष्ट पारेको छ। सूचना तथा संचार मन्त्री डा विक्रम तिमिल सिन्हाले नेपाल टेलिकमलाई सेवाग्राही, मैत्री, छिटो, गुणस्तरीय सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन निर्देशन दिनुभएको छ। संचार मन्त्री डा तिमिल सिन्हाले हिजो सुन्धारा स्थित नेपाल टेलिकमको सूचना प्रविधि निर्देशनालय अन्तर्गत रहेको बिजनेस सपोर्ट सिस्टम विभाग तथा दूरसंचार कार्यालयको निरीक्षणका क्रममा सेवा प्रवाहलाई अझ प्रभावकारी, पारदर्शी र डिजिटल प्रणालीमा आधारित बनाउन निर्देशन दिनुभएको हो। हिजै चलचित्र विकास बोर्डको 26 वार्षिक उत्सव समारोहलाई सम्बोधन गर्दै संचार मन्त्री डा तिमिल सिन्हाले चलचित्र क्षेत्रको वास्तविक आवश्यकतालाई सम्बोधन गर्ने कानून, नीति र कार्यक्रम मार्फत उद्योगलाई सुदृढ़ बनाउन सरकार तयार रहेको बताउनुभयो। चलचित्र विकास बोर्डले यस क्षेत्रको अभिभावकीय भूमिका वहन गर्नुपर्ने समेत आवश्यकता उहाँले औल्याउनुभयो। त्यस्तै सूचना तथा संचार मन्त्री डा तिमिल सिन्हाले हुलाक सेवालाई आधुनिक, विश्वसनीय र नागरिक मैत्री बनाउँदै सरकारी सेवा नागरिकको घरसम्मै पुर्याउने प्रभावकारी माध्यमका रूपमा पुनस्थापित गरिएको बताउनु भएको छ। परम्परागत हुलाक सेवालाई सरकारले प्रविधि मैत्री र विशिष्टीकृत सरकारी कुरियर सेवाका रूपमा विकास गर्दै नागरिकको घर दैलोमा सरकारी सेवा पुर्याउने अभियान सफल रूपमा कार्यान्वयन गरिएको बताउनुभयो। हुलाक सेवा विभागद्वारा हिजो काठमाण्डुमा आयोजित हुलाक सेवाको आधुनिकीकरण सम्बन्धी उच्चस्तरीय संवाद कार्यक्रममा संचार मन्त्री डा तिमिल सिन्हाले हुलाक सेवाको पुनर्जागरणका लागि सरकार योजनाबद्ध रूपमा अघि बढ़िरहेको बताउँदै त्यसको सकारात्मक नतिजा पनि देखिन थालिसकेको बताउनुभयो। कार्यक्रममा संचार मन्त्रालयका सचिव लक्ष्मी कुमारी बस्नेतले डिजिटल युगमा पनि हुलाक सेवाको आवश्यकता उत्तिकै रहेको उल्लेख गर्दै नागरिकको घर दैलोमै सरकारी सेवा पुर्याउने उद्देश्य अनुसार विभागले हालसम्म 7 सरकारी निकायसँग समझदारी गरिसकेको जानकारी दिनुभयो। राष्ट्रिय मानवाधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले समाजमा विद्यमान कुसंस्कारले मानवाधिकारको संरक्षणमा समस्या भएको बताउनु भएको छ। राष्ट्रिय मानवाधिकार आयोगले हिजो आयोजना गरेको मानवाधिकार शोध सम्भाग पूर्वीय चिन्तन र मानवाधिकार विशेषांकको समीक्षा गर्दै अध्यक्ष मगरले यद्यपि समाजमा कुसंस्कार कायम रहेकाले मानवाधिकार संरक्षणमा कठिनाई भएको बताउनुभयो। आयोगका अध्यक्ष मगरले जातीय विभेद धेरै हटेर गइरहेको पनि उल्लेख गर्नुभयो। राष्ट्रिय मानवाधिकार आयोगका सचिव मुरारी खरेलले मानवाधिकारको क्षेत्रमा काम गर्न खोज्ने अनुसन्धानकर्ता भावी दिनमा पनि कानूनको क्षेत्रमा काम गर्ने व्यक्तिका लागि पुस्तकले सहयोग गर्ने बताउनुभयो। मनसूनको जोखिम बढ़ेपछि हेटौँडा काठमाण्डु सड़कको कान्ति लोकपथमा रात्रिकालीन सवारी आवागमन पूर्ण रूपमा बन्द गरिएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार कान्ति लोकपथ सड़कको मकवानपुर जिल्ला र ललितपुरको सिमानामा पर्ने बागमती गाउँपालिकाका विभिन्न ठाउँमा पहिरो गएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक माधव प्रसाद काफ्ले अर्को सूचना प्रकाशन नभएसम्म सो सड़क बन्द गरिनुका साथै अर्को वैकल्पिक सड़क प्रयोग गर्न अनुरोध गर्नुभयो। निरन्तर वर्षासँगै आएको बाढ़ी र पहिरोका कारण मेची राजमार्ग अन्तर्गत इलाम झापा सड़क सम्पर्क पूर्ण रूपमा विच्छेद भएको छ। इलाम नगरपालिका 9 राजदुवाली क्षेत्रमा सड़क बग्नुका साथै विभिन्न स्थानमा पहिरो खसेपछि सवारी साधनको आवत जावत पूर्ण रूपमा ठप्प भएको हो। राजदुवाली माइखोला भन्ज्याङ सिमल गोलाई तिल्केनी तथा भन्ज्याङ बेलासे सड़क खण्डमा पहिरो र सड़क क्षतिका कारण यातायात सञ्चालन हुन सकेको छैन। सर्वोच्च अदालतले नेकपा एमालेका उपाध्यक्ष विष्णु प्रसाद पौडेलको रिहाई माग गरी दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमा अन्य मुद्दासँग सम्बन्धित फाइल झिकाउन आदेश गरेको छ। न्यायाधीश द्वय टेकप्रसाद ढुंगाना र मेघराज पोखरेलको संयुक्त इजलासले सम्बन्धित अदालतबाट मुद्दाका मिसिल झिकाई असार 18 गतेको पेशी तोक्न आदेश गरेको छ। संयुक्त इजलासले दीपक भट्ट समेत प्रतिवादी भई विशेष अदालतमा दायर मुद्दाको मिसिल मगाउने आदेश गरेको छ। सरकारले विद्युत प्रवाहमा सन्तुलन वितरण सञ्जाल सुदृढीकरण तथा आवश्यक प्राविधिक सुधारका लागि निरन्तर प्रयास भइरहेको स्पष्ट पारेको छ। मनसूनको समयमा विद्युत प्रवाहमा आउने अवरोध न्यूनीकरणका लागि जनशक्तिसहित प्राविधिक उपकरण पूर्व तयारी अवस्थामा राखिएको ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले जनाएको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अनलाइन प्रणाली मार्फत सरूवाको निवेदनका लागि निजामती कर्मचारीहरूलाई आह्वान गरेको छ। मन्त्रालयले सार्वजनिक सूचना जारी गरी अनलाइन प्रणाली मार्फत सरूवाको निवेदन पेश गर्न अनुरोध गरेको हो। मन्त्रालयले सरूवाका लागि इच्छुक कर्मचारी अनिवार्य रूपमा उक्त प्रणालीमा आफ्नो व्यक्तिगत खाता सिर्जना गरी अनलाइन प्रणाली मार्फत सरूवाको निवेदन पेश गर्नुहुन अनुरोध गरेको छ। अनलाइन प्रणाली बाहेक अन्य कुनै माध्यमबाट प्राप्त हुने सरूवा सम्बन्धी निवेदन उपर कुनै कार्यवाही नहुने बेहोरा मन्त्रालयद्वारा जारी सूचनामा उल्लेख गरिएको छ। वैदेशिक रोजगारीका नाममा एजेन्टबाट हुँदै आएको ठगी साइबर अपराध र आर्थिक शोषण रोक्न युवा श्रम तथा रोजगार मन्त्रालयले विशेष राष्ट्रिय अभियानको घोषणा गर्दै वेबसाइट र मोबाइल एप सार्वजनिक गरेको छ। मन्त्रालयले हिजो आयोजना गरेको कार्यक्रममा अवैध एजेन्ट विरूद्ध अभियान सुरक्षित वैदेशिक रोजगारीका लागि नामक विशेष डिजिटल प्लेटफर्म वेबसाइट र मोबाइल एप सार्वजनिक गरेको हो। कार्यक्रममा युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले धेरैजसो उजुरी गैर कानूनी एजेन्टसँग सम्बन्धित रहेकाले गैर कानूनी एजेन्ट विहीन बनाउन यो अभियान शुरू गरिएको बताउनुभयो। नेपाल स्थित अमेरिकी दूतावासले नेपाल प्रहरीको डिजिटल फोरेन्सिक ल्याबलाई डिजिटल फोरेन्सिक सम्बन्धी विभिन्न प्रकारका सफ्टवेयर तथा हार्डवेयर लगायतका उपकरण हस्तान्तरण गरेको छ। नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत स्कट अर्मले हिजो प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई उपकरण हस्तान्तरण गर्नुभएको हो। कार्यक्रममा प्रहरी महानिरीक्षक कार्कीले अमेरिकी दूतावासले डिजिटल फोरेन्सिक ल्याबको क्षमता अभिवृद्धि एवं विकासका लागि उन्नत डिजिटल फोरेन्सिक उपकरण प्रहरीलाई सहयोग गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो। र फिफा विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत भएको खेलमा आइभेरी कोस्टलाई पराजित गर्दै नर्वे अन्तिम 16 पुगेको छ। अमेरिकाको डालस रंगशालामा भएको खेलमा नर्वेले आइभेरी कोस्टलाई 2-1 गोल अन्तरले पराजित गरेको हो। अब अन्तिम 16 नर्वेले ब्राजिलको सामना गर्नेछ। फिफा विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत गैराती नै भएको अर्को खेलमा फ्रान्स स्वीडेनलाई पराजित गर्दै अन्तिम 16 पुगेको छ। अमेरिकाको न्यूयोर्क स्थित न्यूजर्सी रंगशालामा भएको खेलमा फ्रान्सले स्वीडेनलाई 3-0 गोल अन्तरले पराजित गरेको हो। अब अन्तिम 16 फ्रान्सले पारागोएको सामना गर्नेछ। आज बिहान 6:45 बजे मेक्सिको र इक्वेडर बीच खेल हुनेछ। 6 बजेको समाचार यही सकिन्छ। अब यसपछि अखबार कार्यक्रम सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला। हवस् त। नमस्कार।